तो अब इससे पता चल गया, अच्छा ईसा अलैहि सलाम को भी अल्लाह ताला ने वजी फरमाया सूरह आले इमरान, उनके लिए भी यही लफ्ज आता है कि वो बड़े बाइज्जत हैं। तो नबी सल्लल्लाहु अलैहि वसल्लम भी हुसन में, अखलाक में, अपनी खानदान में, सब में वजी थे, यानी जाहिर और बातिन सब चीजों में। और सारे ही अंबिया ऐसे होते हैं, या अय्युहल्लदीना आमनुत्तकुल्लाह, ए ईमान वालो अल्लाह से डरते रहो, और कूलू कौलन सदीदा, और देखो बात करो तो कैसी करो, सीधी बात करो। सदीद के अंदर ना देखिए, सीधी और जो सच्ची हो वो होती है सदीद। लेकिन यहाँ पे अल्लाह ताला ने मुस्तकीम का लफ्ज नहीं इस्तेमाल फरमाया और सादिक का भी नहीं इस्तेमाल फरमाया। मुस्तकीम तो सीधी बात और सादिक सच्ची बात, इसलिए कि सदीद में ये दोनों ही माने आ गए। ये कौल है सदीद, वो कौल है जो सच्चा भी हो, जिसमें झूठ ना हो, जो सीधा भी हो, जिसमें कोई गलत बात ना हो, ठीक बात हो, हेरा फेरी ना हो, मजाक दिल लगी ना हो, ठीक है, दिल खराश ना हो कि दूसरे का दिल ही तोड़ के पारा पारा कर दे, वो ना हो। तो यहाँ पे बताया गया है इत्तकुल्ला, अल्लाह का तकवा इख्तियार करो और अपनी जुबान पे काबू रखो, ऐसी चीज, ऐसी बात करो जो सीधी हो। आज के वक्त के अंदर उन लोगों को जो सीधी बात करने करने वाले होते हैं, उनको कहते हैं ये तो बड़ा सीधा है, इसको तो पता ही नहीं है कि बात करनी कैसे है, बात बनानी कैसे है। तो बात बनाने वाले को, जो लोगों को घुमा घुमा के बात कर सके, उसको अकलमंद समझा जाता है, दूसरे को बेवकूफ समझा जाता है। इसको क्या, इसको समझ ही नहीं किस तरह से बात हेरा फेरी करके किस तरह से की जाती है। हालांकि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मोमिन जो होता है ना सीधा होता है, यानी उसके अंदर चालबाजियां नहीं होती, वो उसको बातें घुमा घुमा के करने का आर्ट नहीं आता, ठीक है, और मुअज्जिज़ होता है। तो जुबान अल्लाह ने दी है, एक नेमत है, लेकिन अगर इंसान इसको बेकाबू कर दे, इसको इससे उल्टी सीधी जो भी आए वो हांकने लगे, तो उसका असर उसकी पूरी शख्सियत पे पड़ता है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ना, मुझे दो चीजों की जमानत दे दो तो मैं तुम्हें जन्नत की जमानत दे दूंगा, जुबान की और शर्मगाह की। ये दो चीजें हैं, ये जुबान ही की खेतियां हैं जो इंसान बोता है, इसको इंसान को काटनी पड़ेंगी, क्यामत के दिन तो होश ठिकाने आ जाएंगे। यही है जो इंसानों को सबसे ज्यादा जहन्नुम में ले जाने वाली है, वो ये जुबान है। यानी कोई बॉडी पार्ट उतना नहीं इंसान को जहन्नुम में ले जाने वाला होगा जितना ये जुबान है। यानी सबसे ज्यादा लोग इसकी वजह से जहन्नुम में जाएंगे, अस्तग़फिरुल्लाह, सबसे ज्यादा इसकी पकड़ होनी है, पकड़ का सबब बनेगी, क्योंकि इससे बातें बहुत बहुत उल्टी सीधी की होंगी। तो ये सदीद बात है, जो सीधी हक वाली बात, खरी बात, ठीक है। तो अल्लाह ताला ने मोमिनों को ये फरमाया कि वो खरी बात करें, सीधी बात करें, और तकवा के रास्ते में रुकावट भी फिर यही जुबान ही बनती है, जब इससे उल्टी सीधी बातें की जाती है। जिसने जुबान पे काबू पा लिया, सीधी बात करने का आदी बन गया, वो भी सारे उसके आमाल सही हो जाएंगे। फरमाया युसलिह लकुम आमालकुम, वो इसलाह कर देगा तुम्हारे आमाल की, अल्लाह ताला तुम्हारे आमाल को भी फिर सीधा कर देगा, क्योंकि फिर इस जुबान का असर सारे ही आमाल पे पड़ता है ना। तो अल्लाह ताला का ये वादा है कि तुम्हारे सारे मामले फिर सीधे हो जाएंगे। ये पहला गिफ्ट है जो कौले सदीद के नतीजे में इंसान को मिलेगा, जब तुम अपनी जुबानें सीधी कर लोगे तुम्हारे सारे आमाल सही हो जाएंगे। इसलिए अगर इंसान को कहीं कोई कोई मसला भी हो रहा हो, कौले सदीद कहने में उसको लग भी रहा हो कि कोई नुकसान हो जाएगा, तो अल्लाह ताला पूरा कर देगा नुकसान, अल्लाह उसके सारे मामले ठीक कर देगा। आइए देखें ना, आप ये कौले सदीद ना कहने की वजह से तो ये दिल दुखते हैं, फिर दिलों में कीने और बुग्ज और ये चीजें बस जाती हैं, रिश्ते टूट जाते हैं, दुश्मनियां पैदा हो जाती हैं। यही कि हम जब कौले सदीद नहीं कहते, इसी वजह से ये जो दो आयात है ना, आयत 70 और 71, ये दोनों आयात निकाह के खुतबे में भी पढ़ी जाती हैं, क्योंकि उसमें भी बहुत जरूरी है कि कौले सदीद दोनों जो पार्टियां हैं वो कौले सदीद कर। अगर झूठी बात, एक ने कुछ झूठ बता दिया, कुछ दूसरे को गलत इन्फॉर्मेशन दे दी, बाद में कुछ और पता चला, तो मसले पैदा होंगे। इसी तरह जुबानें काबू में नहीं है, सीधी नहीं चलती, उल्टी चलती हैं, तो फिर उसके बाद झगड़े होते हैं, घर टूट जाते हैं। तो अल्लाह ताला तुम्हारे आमाल की इसलाह कर देगा, वयगफिर लकुम ज़ुनूबकुम, और तुम्हारे गुनाहों को भी बख्श दे देगा। तुम्हें लग रहा है कि मैं कौले सदीद कहूंगा तो नुकसान होगा, नहीं, अल्लाह तुम्हें फायदा पहुंचाएगा, नतीजे के तबार से वो फायदा मंद होगा, अल्लाह तुम्हारे अमाल की इसलाह कर देगा, तुम्हारे गुनाहों को बख्श देगा। वमन युति अल्लाह व रसूलहु फकद फाज़ा फौज़न अज़ीमा, जो इताअत करेगा अल्लाह की और उसके रसूल की। आप देख रहे हैं बार बार अल्लाह और रसूल आ रहा है, अल्लाह और रसूल आ रहा है इस सूरत के अंदर। नबी सल्लल्लाहु अलैहि वसल्लम का जो मकाम और मर्तबा है ना, वो भी आपको पता चल रहा होगा, कहीं आप पे दरूद पढ़ने की बात, कहीं आपको अजियत ना देने की बात, कहीं आपकी जो शादियों पे शादी पे लोगों ने तान किया था उसकी डिफेंस में अल्लाह ताला ने आयात उतारी, कहीं ये चीज के आपकी बीवियों को कैसा होना चाहिए तो उनको समझाया गया कि आप ना उनको तंग करें, तो यानी पूरी सूरत नबी सल्लल्लाहु अलैहि वसल्लम के गिर्द घूम रही है, आपके मकाम और मर्तबे को हमें बता रही है कि क्या मकाम है अल्लाह के यहाँ आप सल्लल्लाहु अलैहि वसल्लम का। तो जिसने अल्लाह और उसके रसूल की इताअत की वो कामयाब हो गया, बड़ी कामयाबी उसको मिल गई। सबसे बड़ी कामयाबी तो वही है जो आखरत की कामयाबी है, इसका मतलब है कि उसको आखरत की वो बड़ी कामयाबी मिल जाएगी। इताअत हो गई तो समझ लेना कामयाब होगा, यानी अगर आप सबमिट कर देते ना, सर झुका देते, अपनी ख्वाहिशात को एक तरफ रखो, अल्लाह रसूल का हुक्म ऊपर रखोगे तो फिर देखो कैसे कामयाबी तुम्हारे कदम चूमती। इन्ना अरदनल अमानत अलस समावाती वल अर्दी वल जिबाल, बेशक हमने पेश की अमानत आसमानों पर और जमीन पर और पहाड़ों पर। अल्लाह ताला ने फरमाया, अब ये पूरी सूरत का खुलासा समझने आ गया, पूरी सूरत का निचोड़ आ गया यहाँ पे, कि अल्लाह ताला ने अमानत को पेश किया आसमानों और जमीन और पहाड़ों के आगे। अमानत क्या चीज है जिसको अल्लाह ताला ने सबको ऑफर दी कि किसने ये लेनी है। फअबैना अन यहमिलनहा, तो उन्होंने इनकार कर दिया कि उठाए इसको। ये जो अमानत थी अल्लाह ताला ने आसमानों जमीन और पहाड़ों के आगे रखी, इतने बड़े बड़े ये थे, लेकिन उन्होंने कहा कि नहीं, हम नहीं इसको उठा सकते। वह अशफकना मिनहा, और वो डर गए इससे। यानी क्या वो चीज है अमानत के उन्होंने इनकार भी कर दिया, वो डर भी गए कि हम नहीं हम नहीं उठा सकते ये। हालांकि आसमान कितना बड़ा, जमीन कितनी मजबूत है, और पहाड़ तो बिल्कुल गड़े हुए और इतने इतने ऊंचे नजर आते हैं, इन्होंने इनकार कर दिया। तो अमानत क्या चीज है? वो अमानत है, बहुत सारी आपको वैसे इसकी तफासीर मिलेंगी, लेकिन एक जो तफसीर जो ज्यादा जगह पे है वो ये है कि अमानत है अपने जाती इरादे और इख्तियार से फराइज को अंजाम देना और अपने आमाल का जिम्मेदार होना, अपने जाती इरादे और इख्तियार से अपने फराइज को अंजाम देना और अपने आमाल का जिम्मेदार होना। अब इसको रख के देख ले कि अल्लाह ताला ने ऑफर किया आसमान को जमीन को कि मैं तुम्हें ये राइट ऑफ चॉइस देता हूं कि तुम चाहो तो अपने फराइज को अंजाम देना, तुम चाहो तो ना देना, तुम अपने आमाल के जिम्मेदार होगे। उन्होंने कहा नहीं 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 हमें नहीं ये चाहिए, वो डर गए इसलिए क्योंकि इसका नतीजा क्या था, इसका नतीजा ये था कि तुमने अगर यानी यू विल हैव द राइट ऑफ चॉइस, आप अपनी इस राइट को, हालांकि आपके पास राइट है लेकिन बा इख्तियार होने के बावजूद खुद को बे इख्तियार कर देना। अल्लाह ने इख्तियार दिया है, चाहो तो मानो चाहो तो ना मानो, चाहो तो इस रास्ते पर चलो चाहो तो ना चलो, चाहो तो अल्लाह की मानो चाहे ना मानो, ये फराइज हैं, ये अहकामात हैं, तुम्हारी चॉइस होगी, तुम चाहो मानो चाहो ना मानो, लेकिन तुम इसके जिम्मेदार हो, यू विल बी रिस्पॉन्सिबल। ये चीज जो है ना उनको गवारा नहीं, उन्होंने कहा नहीं अल्लाह हमें माफ रख, हमें नहीं ये चाहिए, हमें नहीं ये आजादी चाहिए, हमें ये चॉइस चाहिए ही नहीं, हमें बस तू इस तरह से बना दे के बस, यानी अल्लाह ताला ने उनको जिसको हम कहते हैं ना ऑटोमेटिक ऑटोमेटिक बना दिया। यानी वो चल रहे हैं, सूरज है, चांद है, सितारे हैं, आसमान है, जमीन है, पहाड़, ऑटोमेटिक यानी चल रहे हैं, अल्लाह ने प्रोग्राम ऐसे कर दिया। अब इनके अंदर राइट ऑफ चॉइस नहीं है, ये नहीं कह सकते हमने नहीं करना, हमने नहीं चलना, सूरज एक दिन बगावत नहीं कर सकता, आसमान एक दिन गिर नहीं सकता खुद से, जमीन एक दिन खुद ही नहीं अपने कुछ चीजें फट नहीं सकती, चल नहीं सकती, उल्टा नहीं चल सकती, ये ना पाबंद कर दी अल्लाह ने फिर इनको, क्योंकि इनको भी दिया था अल्लाह ने, इनको भी पेश किया था अल्लाह ने राइट ऑफ चॉइस, इनसे भी कहा था कि तुम लेना चाहते तो ले लो ये तुम राइट ऑफ चॉइस, ये इख्तियार, ये इरादे कि ये तुम, समझ आ रही है आप लोगों को बात, कि ये तुम अपने फराइज को अंजाम, जो अल्लाह ने हुक्म दिए है ना तुम्हें, इनको अंजाम देने में तुम्हारे पास ऑप्शन होगी। जैसे जैसे अब हमें, हमारे पास ऑप्शन है ना कि हम यानी करें नहीं करें, ये हमारे पास इख्तियार अल्लाह ने दे दिया। लेकिन वो क्यों डर गए, क्यों, क्या मैंने आपको बताया अशफकना का मना क्या बताया, यानी अंजाम से डर जाना, नताइज से डर जाना। वो डरे इसलिए कि इसके बाद कहा गया था कि तुम रिस्पॉन्सिबल होगे, यानी अगर तुमने अपने इख्तियार को उल्टा यूज किया और इसको समझ लिया कि जी मुझे तो आजादी मिल गई है, अब आजादी का मतलब यह है कि अब मैं जो मर्जी करूं, अगर तुमने ये समझ लिया और उल्टे चल पड़े तो फिर तुम्हारा अंजाम ये आ गया, ठीक। और अगर तुम सीधे चले, अगर तुमने इस रिस्पॉन्सिबिलिटी को पूरा किया, रिस्पॉन्सिबल होके रहे दुनिया में, इख्तियार होने के बावजूद ऐसे हो गए जैसे मेरे पास कोई इख्तियार ही नहीं है, मेरा सारा इख्तियार तो मेरे अल्लाह के हाथ में, जैसा वो कहेगा मैं तो वैसे ही चलूंगी, हालांकि मेरे पास इख्तियार है फिर भी मैं उसको यूज ही नहीं करूंगी, और मैं ये कहूंगी अल्लाह जैसे तू मुझे चलाएगा मैं तो वैसे, यानी विद माई ओन चॉइस मैं अपने आप को बेइख्तियार कर लूं, बाइख्तियार होने के बावजूद मैं चल सकती हूँ उल्टा, लेकिन मैं कहूँ नहीं अल्लाह चाहे मुझे मुश्किल हो रही है, चाहे मुझे जबर करना पड़ रहा है अपने आप पे, मैं अल्लाह के रास्ते को फॉलो करूंगी, उसी के ऊपर चलती रहूं, तो अंजाम होगा तुम्हारा जन्नत। अच्छा, अब क्या था, उनको डर लगा कि हमसे ये पूरा अगर ना हुआ तो हम तो नहीं सह सकते जहन्नुम। लेकिन इंसान, इसने कहा वहामलाहल इंसान, अल्लाह ने इंसान के सामने जब पेश किया तो इंसान ने कहा हाँ मैं तो लूंगा ही, इसलिए क्योंकि इसका देखो जन्नत जैसी चीज मिलेगी, भाई उसने ये नहीं ना देखा कि नतीजे में जहन्नुम भी हो सकती है, उसने कहा जन्नत जैसी चीज, जैसे फॉर एग्जांपल अब हमारे पास वो बहुत बड़ा ओहदा कोई पेश करे, जी आपको हम ना सदर बनाते हैं, अब एक्साइटमेंट से हमें रात को नींद नहीं आ रही कि मैं सदर बन जाऊंगी, लेकिन ये नहीं सोचा कि सदर बनने के बाद अगर कुछ गलत कर दिया तो इसकी सजा भी होगी, सदर बनने के बाद मैं उल्टे सीधे नहीं कर सकती, मुझे रिस्पॉन्सिबल भी उतना ही ज्यादा होना पड़ेगा, वो सोचा नहीं, बस ये सोच लिया कि ओ कितना बड़ा ओहदा मिलेगा। इसी तरह इंसान ने सोचा कि मैं तो कितनी बड़ी जन्नत का मालिक बन जाऊंगी, ये जन्नत तो इसी सूरत में मिल सकती है, ऐसे नहीं मिलनी थी। देखे ना आप फरिश्ते हैं कितना जिक्र करते हैं, कितनी अल्लाह की इताअत करते हैं, लेकिन उनके लिए जन्नत नहीं, क्यों नहीं है, अभी सोचा आपने क्यों नहीं है, इसलिए कि ये अमानत उन्होंने नहीं उठाई, ये अमानत उन्होंने नहीं उठाई, इसीलिए उनको उस दिन ना कोई जन्नत है ना कोई जहन्नुम है, उनके लिए आसमानों जमीन के लिए भी ना कोई जन्नत है ना जहन्नुम है, ना पहाड़ों के लिए ना, और इनके लिए कोई जन्नत जहन्नुम नहीं, क्योंकि इन्होंने अमानत को उठाया नहीं, यानी इन्होंने ये राइट ही नहीं लिया ना, फरिश्ते भी ऑटोमेटिक चल रहे, वो कर ही नहीं सकते नाफरमानी, तो फिर क्या इसके अंदर कमाल हो गया अगर इताअत कर ली, यही तो अल्लाह को पसंद है इंसान में, कि इंसान जब मैं तुझे अमानत दे दी है ना तो तू अब करके दिखा, इस तरह चल के दिखा अपनी मर्जी से, ये अल्लाह को फिर पसंद आता है कि मैं चाहूं तो इस वक्त खामोश रहूं, मैं चाहूं तो इस वक्त गालियां दूं, मैं चाहूं तो इस वक्त अल्लाह का जिक्र कर लूं, तो अल्लाह को ये पसंद है कि ये कर सकता था उल्टा काम, लेकिन सिर्फ मेरी खातिर इसने ऐसा किया, सिर्फ मेरी खातिर मुझे खुश करने के लिए इसने मेरा जिक्र किया, तभी तो अल्लाह जन्नत देगा ना। और अगर हम भी ऑटोमेटिक होते उनकी तरह तो फिर तो इसीलिए जो इंसान है ना वो मस्जूदुल मलाइका है, कि अल्लाह ने फरिश्तों से सजदा इसको कराया, क्या वजह है कि ये अब वो चीज बन गया जो अपनी चॉइस से अल्लाह के रास्ते पर चलेगा, बाकी चीजों के वो कमाल ही नहीं है, वो कोई अगर दात कर भी लेते हैं उनके कमाल ही नहीं है, इसलिए तो उनकी क्या ये बड़ी बात हुई कि जब वो कुछ नाफरमानी कर ही नहीं सकते, फरिश्ता कर ही नहीं सकता, उसके अंदर है ही नहीं ये मादा, ना बाकी मखलूक ये कर सकती है, ना पहाड़ ना चरिंद ना परिंद, ये जो आसमान ना जमीन ना ये कोई भी नहीं कर सकता, सिर्फ इंसान है जिसको दो रास्ते दे दिए गए, दो रास्ते दिखा दिए गए, چاہے تو اس راستے کو اما شاکر و اما کفورا, چاہے تو شکر گزار بن جائے, چاہے تو کفر کرنے والا ناشکرا بن جائے, چاہے تو ایمان والا بن جائے, چاہے تو کافر بن جائے, چاہے نیک بن جائے چاہے بد بن جائے. اب جو نیک بن کے دکھائے گا اس کی اللہ کے نزدیک بہت بڑی ویلیو ہے. اللہ اکبر. وہ ہے جو اللہ کو پیارا ہے, کہ اللہ کو پتا ہے کہ یہ الٹا چل سکتا ہے لیکن یہ میری خاطر دیکھو سیدھا چلا. اللہ کو پتا ہے کہ اس کو کتنی مشکلات ہیں, اس کو نفس کتنا اکساتا ہے, اس کے پاس راستہ ہے, کوئی اس کو برا نہیں کہے گا. آج کے وقت میں آپ جس حلیے میں رہنا چاہیں, کوئی آدھے کپڑے بھی پہن کے پھرنا شروع ہو جائے کوئی بھی نہیں اعتراض کرے گا, سارا معاشرہ اس کو ایکسیپٹ کرتا ہے, وہ کوئی کچھ نہیں کہے گا. کچھ اور غلط کام کرنا چاہیں کچھ بھی کرتے رہیں, معاشرے کی تو اتنی ویلیوز ڈاؤن ہو گئی ہیں کہ کچھ اعتراض نہیں کرے گا, کوئی برا بھلا نہیں کرے گا, کہیں بدنامی نہیں ہوگی, کچھ بھی نہیں ہوگا. لیکن کوئی پھر بھی میرے اللہ کو راضی کرنے کے لیے سیدھا راستہ اختیار کرتا ہے تو اللہ کی نظر میں وہ بڑا پیارا ہو جاتا ہے, اس کے مقام اور مرتبے ہوتے ہیں. ٹھیک ہے, بات سمجھ آ گئی ہوگی امید ہے. تو جب اللہ نے پھر آدم علیہ السلام کو پیدا کیا تھا نا, تو آسمان زمین پہ بھی امانت پیش کی جا چکی تھی, ان کی طاقت نہیں تھی, انہوں نے کہا دیا ہم نہیں لے سکتے, حالانکہ وہ اتنے بڑے تھے. اور پھر آدم علیہ السلام کے اوپر یہ امانت رکھی گئی تو انہوں نے اس کو قبول کر لیا. یعنی پھر آدم علیہ السلام نے اس بوجھ کو اٹھانے کے کو منظور کر لیا. اب جو اس میں آگے جائے گا وہ جنتوں تک وہ مقام پالے گا جو فرشتوں کو بھی نہیں ملا, وہ مقام پالے گا. یعنی اللہ کے دیدار اس کو ہوگا, اس کو جنتیں ملیں گی. اور جو اس میں ناکام ہو گیا تو پھر اس کے لیے پھر کیا ہے جہنم کے سوا. انسان فرمایا انہ کانا ظلوما جہولا, انسان جو ہے نا بے شک وہ ظلم کرنے والا اور نا واقف ہے. جہول کا مطلب یہ نہیں کہ جہالت ہے اس کے اندر بہت, وہ والے برے سینس میں نہیں جیسے ہم جاہل کہتے ہیں, نا واقف یعنی یہ کہ اس نے اپنی جان پر اتنا بھاری بوجھ اٹھا لیا, یہ اس کی طاقت سے بھی زیادہ ہے. اسی وجہ سے تو پھر اللہ تعالیٰ نے انبیاء کو بھی بھیجا کہ بار بار اس کو ریمائنڈ کرائیں, بار بار اس کو بتائیں, کتابیں بھیجی, یہ سارے تمام اس کے لیے کیے تاکہ اس کو امانت کا جو یہ ذمہ داری ہے نا یہ اٹھا سکے, یہ بھاری بوجھ اس کے لیے ہلکا ہو جائے, یہ ہیلپ کرے اس کو کہ یہ بوجھ اٹھا سکے یہ. مگر اکثر انسان جو ہوں گے پھر بھی وہ الٹے چلیں گے, حق ادا نہیں کریں گے امانت کا, فاسق کو فاجر ہو جائیں گے. اسی لیے اللہ تعالیٰ نے فرمایا لیعذب اللہ المنافقین والمنافقات والمشرکین والمشرکات, اللہ تعالیٰ نے فرمایا کہ پھر تاکہ اللہ عذاب دے منافق مردوں, منافق عورتوں, مشرق مردوں اور مشرق عورتوں کو. یعنی جو انجام اس کا ہوگا پھر وہ اس انجام کو وہ پہنچیں گے جو منافق ہوں گے مرد اور عورتیں, اور مشرق مرد اور عورتیں ہوں گے, ان کے لیے پھر عذاب ہوگا. جو اس امانت کو ادا نہیں کرے گا پھر اب اس کو عذاب دیا جائے گا. یہ اب اس نے ایکسیپٹ کر لیا, اب واپس نہیں دی جا سکتی یہ امانت, کیا ہے اب ہم سے نہیں اب اٹھائی جاتی, اب ایکسیپٹ کر لیا نا. اب مقام بھی تو دیکھو نا کتنا بڑا مل رہا ہے, اتنا بڑا مقام انسان کو ایسے ہی تھوڑی مل جانا تھا. یہ آپ سوچ رہے ہوں گے کہ بھائی جہنم ہے یہ, لیکن اس کا ریوارڈ دیکھ کے ہی تو انسان نے یہ اٹھایا تھا کہ میں وہاں پہنچ جاؤں گا جہاں پہ کوئی نہیں پہنچا. اشرف المخلوقات, ساری مخلوقات سے اوپر وہ مقام, اسی لیے تو ہے کہ اس نے یہ امانت اٹھائی ہے. اسی امانت کی اٹھانے کی وجہ سے ہی تو پھر اللہ تعالیٰ نے انسان کو عقل بھی دی, ساری مخلوقات سے زیادہ عقل مند بنایا, عقل عطا فرمائی. یہ اسی لیے تو دی کیونکہ پھر عقل ہوگی تو پھر انسان دو راستوں میں سے چوز کر سکے گا نا کہ میں نے کس پہ جانا ہے. پھر ہی تو انسان کا ارادہ, اس کی چوائس, وہ سب چیزیں آئیں گی جب اس کے اندر عقل ہوگی. اور عقل نہیں ہو تو پھر کیسے ہوگا. تو یہ ساری ایڈز, یہ ٹولز دیے نا اس امانت کو اٹھانے کے لیے. تو انبیاء بھی بھیجے, یہ سب چیزیں کی اللہ تعالیٰ نے. اس کے بعد اب بھی اگر کوئی پھر نہ ہی اٹھاتا اس کی, اس کو اس میں فیل ہو جاتا ہے اس کو اٹھانے میں, تو اس کے لیے عذاب ہے. جس نے غلط استعمال کیا اپنی اس رائٹ آف چوائس کو، اس اختیار کو غلط استعمال کیا اور یہ سوچ لیا کہ پتہ نہیں مجھے آزادی مل گئی ہے اور میں دیکھو میں جو مرضی کروں، مجھے کوئی پکڑنے والا نہیں، مجھے کوئی پوچھنے والا نہیں، میں جیسا مرضی چلوں، میں جیسے چاہوں گی ویسے جیوں گی. نہیں، تم نے تو غلطی کی، تمہیں تو یہ اختیار اس لیے دیا تھا کہ اللہ نے چیک ہی تو کرنا تھا کون میرے راستے پر چلتا. تو ان کے لیے پھر عذاب ہے جو ایسی زندگی گزاریں گے، مشرکین اور مشرکات. اور دیکھیں عذاب کی بات پہلے آئی ہے، آگے آیا وَيَتُوبَ اللَّهُ عَلَى الْمُؤْمِنِينَ وَالْمُؤْمِنَاتِ، اور مہربان ہو جائے گا اللہ مومن مردوں پر اور مومن عورتوں پر. عذاب کی پہلے کیوں بات آئی؟ اس لیے کہ ایک تو نمبر ون، پوری صورت میں منافقین کا کردار ہمارے سامنے آ رہا ہے نا، تو منافقین کی پہلے بات آئی. دوسری یہ کہ عذاب میں مبتلا ہونے والے لوگ زیادہ ہوں گے. آپ دیکھیں نا پچھلی امتوں میں کتنے کثیر تعداد میں لوگ جو تھے وہ کفر میں تھے، شرک میں تھے. ہم پڑھتے آئے ہیں قوموں کے ذکر، کوئی اکا دکا مومن ہوتا تھا وہ نکال لیا جاتا تھا، باقی ساری قوم کو عذاب دیا جاتا تھا. ایمان والے ہمیشہ کم رہے ہیں، اور امت مسلمہ میں ایمان والے یعنی زیادہ ہوں گے آپ صلی اللہ علیہ وسلم کے آنے کے بعد. لیکن پھر بھی قیامت کے دن آپ کو پتا نا، ایک حدیث کے مطابق ہر ہزار میں سے 999 جہنمی ہوں گے. بے شک ان میں یاجوج و ماجوج کی بھی قوم ہوگی، لیکن پھر بھی آپ دیکھیں یہ ریشو کتنی زیادہ ہے کہ ہر ہزار میں سے 999 اللہ تعالیٰ آدم علیہ السلام کو فرمائیں گے کہ یہ حصہ جہنم کا نکال لو اپنی اولاد میں سے. تو کتنے ہوں گے جو الٹے راستے پر جانے والے ہوں گے، جو اس امانت میں اٹھانے میں فیل ہو چکے ہوں گے. تو یہ تین گروہ ہیں جن کا ذکر ہم سورہ بقرہ میں بھی پڑھ چکے ہیں، اور وہاں پہ لفظ منافقین کے ساتھ نہیں تھا یہ وہاں پہ ذکر، اور یہاں پہ آ کے پھر ان کو بالکل ایکسپوز کر دیا گیا، کیونکہ یہ اب سمجھ لیں کہ آخر کا دور آ رہا ہے مدنی بھی، تو ان کو بالکل ان کا چہرہ کھول کے رکھ دیا گیا سب کے سامنے. اب یہاں پہ ہو سکتا ہے کوئی کہہ سکتا ہو کہ آئے ہم تو اگر نہ واقف ہیں اور انسان بڑا ظالم ہے، اللہ نے کہہ ہی دیا تو پھر اس میں ہمارا کیا قصور ہے، پھر اللہ نے ہمیں بنایا ہی ایسا ہے. تو ایسی بات نہیں ہے، اللہ نے بنایا ایسا نہیں کہ انسان ظلم ہی کرے. انسان کے اندر صلاحیت ہے عدل کرنے کی، لیکن وہ عدل نہ کرے اور ظلم کرنے لگے. انسان میں صلاحیت ہے کہ وہ جان لے، وہ اس میں علم لینے کی بھی صلاحیت ہے، لیکن وہ اپنے آپ کو ناواقف ہی رکھے، جاہل ہی رکھے، تو پھر اس کے اندر ہم یہ نہیں کہہ سکتے کہ اللہ نے ہی ایسا بنایا. اللہ تعالیٰ نے بعض لوگوں کا فرمایا کہ یہ ظالم اور جاہل ہے، کہ اس نے پھر بھی یہ جب یہ اس کے پاس صلاحیت ہے اس کے باوجود بھی یہ یہی رہنا پسند کرتا. اس میں کیپیبلٹی ہے، استعداد ہے، طاقت ہے، پھر بھی یہ ظلم کرنے پہ تلا رہتا. تو اللہ تعالیٰ مہربان ہو جائے مومنوں پر، مردوں اور عورتوں، یعنی اللہ تعالیٰ پھر ان کو جو اس امانت کو مکمل طور پر اٹھائیں گے اللہ تعالیٰ پھر ان سے راضی ہو جائے گا، اللہ ان کے پر مہربان ہو جائے گا. لیکن اب اس کے اندر بھی صرف یہ نہیں ہے کہ ہم چاہت کے ساتھ سوچ لیں کہ چاہت سے ہی کام پورا ہو جائے گا، کہ ہاں ہم اٹھانا چاہتے ہیں اور ہم کامیاب ہونا چاہتے ہیں اور ہم جنت پانا چاہتے ہیں. کون ہوگا اس دنیا میں، آپ کسی کافر سے بھی جا کے پوچھو گے تمہیں ہیون چاہیے یا ہیل، تو وہ ہیون ہی بولے گا. لیکن پھر کتنے لوگ ہیں جو پھر اس کی ذمہ داری بھی اٹھانے والے ہیں. بات یہ ہے کہ پھر عمل بھی تو کچھ اونچی کرسی چاہتے ہو، یہ چاہتے ہو صدر بن جاؤ، چاہتے ہو بڑے آدمی بن جاؤ، یہ چاہتے ہو وزیر بن جاؤ، امیر بن جاؤ، لیکن کرنا ہم نے اگر اس کے لیے کچھ بھی نہیں ہے تو ایسا تو نہیں ہو سکتا. اللہ نے اختیار دے دیا ہے اب کہ اطاعت کرو یا نہ کرو. اب اس اختیار کو لے کر پھر اس کے بعد پھر ایسے بن جانا ہے جیسے یہ آسمان اور زمین ہے، بے اختیار ایسے بننا، یہی یہ امتحان ہے ہمارا. وکان اللہ غفور الرحیم، اور بے شک اللہ تعالی غفور الرحیم ہے. غفر ہوتا ہے ڈھانپ لینا، یعنی پھر اللہ تعالی ایسے لوگوں کو جو ایمان والے ہوں گے، جو اس امانت کو اٹھانے والے اور اس اختیار کے ہوتے ہوئے بے اختیار اپنے آپ کو کرنے والے، اللہ کے آگے جھک جانے والے، ان سے بھی کوئی غلطیاں ہوں گی اللہ تعالیٰ پھر ان کو معاف کر دے گا اور ان پر رحم فرمانے والا ہے. तो ये सूरत हमें सिखाती है कि हमने भूलना नहीं है कि ये अमानत अल्लाह ताला ने पेश की थी इतनी बड़ी बड़ी मखलूकात के ऊपर, वो डर गए, इंसान ने उठा ली। इसलिए कि इंसान ऐसा कमजोर है, बेशक है जिस्मानी तौर पे है, लेकिन अल्लाह ताला ने उसके अंदर ये सलाहियत रखी है, वो उठा सकता है। ऐसा नहीं कि नहीं उठा सकता, बिल्कुल उठा सकता है। वो चाह सकता है कि मैं अल्लाह के आगे झुकूं तो, और इसके मुताबिक चल सकता है। अब ये है कि इंसान इस जिम्मेदारी को पूरा करे, सिर्फ चाह ना करे जन्नत की, बल्कि उसकी तरफ जाने वाली जो रास्ता है उसके ऊपर चल के दिखाए। अल्लाह ताला अमानत का हक हमसे पूरा करवा दे, अल्लाह जो पढ़ा है इस पर अमल करा दे हमसे। ये पूरा दीन, पूरे जितनी फराइज अल्लाह ने हमारे ऊपर रखे हैं, जो पूरी शरीयत है, मैंने क्या बताया, ये सब अमानत है और हमारे पास इख्तियार है कि हम इन पे चलें या ना चलें, दिल की खुशी से चलें या नाराजगी से चलें, किस क्या करना चाहते हैं, ये हमारे पास सबके पास चॉइस है। कोई कोई जबरदस्ती नहीं है, मगर फिर ये है कि जिस पे भी चलोगे उसके फिर खुद ही रिस्पॉन्सिबल हो। अल्लाह कबूल करे हम सबसे ये सीखना और हमारे अमल में ले आए इन आयात को। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अन ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक। तिलावत सुनिए।
إن الله لعن الكافرين وأعد لهم سعيرا خالدين فيها أبدا لا يجدون وليا ولا نصيرا يوم تقلب وجوههم في النار يقولون يا ليتنا يقولون يا ليتنا أطعنا الله وأطعنا الرسولا وقالوا ربنا إنا أطعنا سادتنا وكبراءنا فأضلونا السبيلا ربنا آتهم ضعفين من العذاب والعنهم لعنا كبيرا يا أيها الذين آمنوا لا تكونوا كالذين آدوا موسى فبرأه الله مما قالوا وكان عند الله وجيها يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما إنا عرضنا الأمانة على السماوات والأرض والجبال فأبين أن يحملنها وأشفقن منها وحملها الإنسان إنه كان ظلوما جهولا ليعذب الله المنافقين والمنافقات والمشركين والمشركات ويتوب الله على المؤمنين والمؤمنات وكان الله غفورا رحيما